بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله والله واسع عليم۔ إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا वो जान ले कि इससे ईश्वर को कोई हानि नहीं होगी, क्योंकि भविष्य में ईश्वर ऐसे लोगों को लाएगा जिन्हें वो पसंद करता होगा, और वे भी ईश्वर को पसंद करते होंगे। वे ईमान वालों के समक्ष नर्म और काफिरों के समक्ष कड़े होंगे। वे ईश्वर के मार्ग में जिहाद और संघर्ष करेंगे तथा किसी धिक्कार करने वाले की धिक्कार से नहीं डरेंगे। ये ईश्वर की कृपा है जिसे वो जिसको चाहता है प्रदान करता है, और ईश्वर अत्यंत व्यापक ज्ञान वाला और जानकार है। हे ईमान वालों, तुम्हारा अभिभावक तथा स्वामी केवल ईश्वर, उसका पैगंबर और वे ईमान वाले हैं जो नमाज कायम करते हैं और रुकू की स्थिति में ज़कात देते हैं। और जो कोई ईश्वर, उसके पैगंबर तथा ऐसे ईमान वालों की अभिभावकता और स्वामित्व को स्वीकार करे, तो जान लो कि निसंदेह ईश्वर का गुठी प्रभुत्व प्राप्त करने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, आपका कार्यक्रम में स्वागत है। आज शनिवार है, मार्च की 13, रजब की 29 और इसवंत की 23 तारीख। कार्यक्रमों में पहले आप समाचार सुनेंगे, फिर अनमोल बातें पेश की जाएंगी, जिसके बाद राजनीतिक चर्चा होगी। उसके बाद आप साप्ताहिक कार्यक्रम सुनेंगे नया सवेरा और ईरान भ्रमण। तो श्रोताओं, ये थी रूपरेखा। आप कुछ ही क्षणों में विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति रूहानी ने कहा कि अगर सावधानी न बरती गई तो देश में कोरोना की चौथी लहर भी आ सकती है। विदेश मंत्री जरीफ ने परमाणु समझौते को लेकर अमेरिका और यूरोप के रवैये की आलोचना की है। भारत के पूर्व वित्त व विदेश मंत्री यशवंत सिंह तृणमूल कांग्रेस में शामिल हो गए हैं। बीजिंग ने क्वाड समूह की वर्चुअल बैठक को चीन विरोधी योजना करार दिया है। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति ने कहा है कि ईरान की नॉलेज बेस्ड और दवा कंपनियों ने देश को दवाओं के आयात से आवश्यकता मुक्त बना दिया है। राष्ट्रपति डॉक्टर हसन रूहानी ने शनिवार को कहा कि कोरोना से मुकाबले के दौरान ईरान की दवा कंपनियों के साथ ही देश की नॉलेज बेस्ड कंपनियों ने ईरान को दवाओं और चिकित्सा उपकरणों के आयात से आवश्यकता मुक्त कर दिया। उन्होंने कोरोना से मुकाबला करने वाली राष्ट्रीय समिति की बैठक में नॉलेज बेस्ड कंपनियों, विशेषकर दवा, मास्क और वेंटिलेटर बनाने वाली कंपनियों का आभार व्यक्त किया। राष्ट्रपति रूहानी ने इस बात का उल्लेख करते हुए कि अभी भी कोरोना की चौथी लहर का खतरा बना हुआ है, कहा कि उन प्रांतों के अतिरिक्त जिन्हें अधिक सावधानी बरतनी है, देश के सारे ही प्रांतों की स्थिति फिलहाल बेहतर है। उन्हें चाहिए कि वे इस स्थिति को सुरक्षित रखें। ईरान के राष्ट्रपति ने चेतावनी दी है कि यदि 2 सप्ताहों तक एहतियात नहीं की गई तो सारे ही आंकड़े बदल सकते हैं।
विदेश मंत्रालय के प्रवक्ता ने जोर देकर कहा कि अमरीकी प्रतिबंध हटाए जाने के बाद इस्लामिक क्रांति के वरिष्ठ नेता के कथनानुसार ईरान भी क्षतिपूर्ति वाली कार्रवाइयां रोक देगा। सईद खतीबजादे ने अल अखबार चैनल से बात करते हुए कहा कि जैसे ही अमरीका की ओर से ईरान पर लगाए गए प्रतिबंध समाप्त होंगे, ईरान भी प्रतिबंधों की क्षतिपूर्ति करने के लिए उठाए जाने वाले अपने कदमों को रोक देगा, जिसकी ओर इस्लामिक क्रांति के वरिष्ठ नेता ने इशारा किया है। उन्होंने कहा कि परमाणु समझौते के आधार पर सत्यापन का अधिकार परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी को है। ईरानी विदेश मंत्रालय के प्रवक्ता ने कहा कि अमेरिका द्वारा संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद के प्रस्ताव नंबर 2231 के अंतर्गत अपनी कटिबद्धताओं का पालन न किए जाने और परमाणु समझौते में इस देश के लौटने के बारे में ईरान का रुख पूरी तरह स्पष्ट है और विदेश मंत्री मोहम्मद जवाद जरीफ कई बार स्पष्ट रूप से उसे बयान भी कर चुके हैं।
राजसंघ में ईरान के प्रतिनिधि ने दुनिया भर में COVID-19 महामारी की वैक्सीन की न्याय संगत और समानतापूर्ण उपलब्धता सुनिश्चित करने के वैश्विक अभियान ओनली टुगेदर या केवल एकजुटता के साथ में भाग लेते हुए कहा है कि गैर कानूनी प्रतिबंधों ने करोड़ों लोगों को कोरोना वैक्सीन से वंचित कर रखा है। शुक्रवार को अपने एक ट्वीट में मजीद तख्तरवांची ने प्रतिबंध लगाने वाले देशों को संबोधित करते हुए लिखा, गैर कानूनी प्रतिबंधों को तुरंत हटाओ ताकि लोगों की जान बच सके। गौरतलब है कि राष्ट्रसंघ के महासचिव ने शुक्रवार को #COVID-19 वैक्सीन अभियान की शुरुआत करते हुए इस वैक्सीन तक सभी की पहुंच को सुनिश्चित बनाने पर जोर दिया है।
ईरान के विदेश मंत्री मोहम्मद जवाद जरीफ ने यूरोपीय संघ के विदेश मामलों के प्रमुख के नाम पर एक पत्र में परमाणु समझौतों को लेकर अमेरिका और यूरोप के रवैये की आलोचना की है। प्राप्त रिपोर्ट के अनुसार जरीफ ने यूरोपीय संघ के विदेश मामलों के प्रमुख जोसे बोरेल को पत्र लिखकर परमाणु समझौते के प्रति यूरोपीय देश और अमेरिका की संवेदनहीनता की आलोचना की है। इस विस्तृत पत्र में ईरानी विदेश मंत्री ने उल्लेख किया है कि अगर यूरोपीय देश और अमेरिका परमाणु समझौते के तहत किए गए वचनों को पूरा करते हैं तो ईरान भी अपने वादों पर अमल करने के लिए तैयार है।
भारत में एक बार फिर कोरोना के मामले तेजी से बढ़ रहे हैं जिससे प्रशासन की नींद उड़ गई है। सबसे गंभीर स्थिति महाराष्ट्र राज्य में बनी हुई है जहां शुक्रवार को 15,817 नए मामले दर्ज किए गए। राज्य में ये पिछले 6 महीनों में एक दिन में आने वाले सबसे ज्यादा मामले हैं। हालात को देखते हुए कई शहरों में लॉकडाउन लगा दिया गया है। महाराष्ट्र में पिछले साल अक्टूबर में 15,000 मामले सामने आए थे और एक बार फिर इसमें तेजी देखी जा रही है। बुधवार को 13,659 पॉजिटिव मामले दर्ज किए गए थे। महाराष्ट्र राज्य में कुल मामलों की संख्या 22.82 लाख हो गई है जबकि मरने वालों की संख्या 52,723 तक पहुंच गई है। इनमें से 56 लोगों की शुक्रवार को मौत हो गई थी।
भारत के पूर्व वित्त व विदेश मंत्री यशवंत सिंह तृणमूल कांग्रेस में शामिल हो गए हैं। सिन्हा ने शनिवार को कोलकाता में तृणमूल कांग्रेस का दामन थाम लिया। वे साल 2018 में भारतीय जनता पार्टी से अलग हो गए थे। पश्चिम बंगाल में विधानसभा चुनाव से ठीक पहले सिन्हा ने मुख्यमंत्री ममता बनर्जी का साथ देने का फैसला किया। तृणमूल कांग्रेस में शामिल होने के बाद यशवंत सिन्हा ने पत्रकारों से बात करते हुए कहा कि देश आज अभूतपूर्व स्थिति का सामना कर रहा है। उन्होंने कहा कि लोकतंत्र की मजबूती लोकतंत्र के संस्थानों में होती है लेकिन न्यायपालिका समेत ये सभी संस्थान अब कमजोर हो गए हैं और सभी संस्थाओं को व्यवस्थागत तरीके से कमजोर किया जा रहा है। इस अवसर पर लोकसभा में तृणमूल कांग्रेस के नेता सुदीप बंदोपाध्याय ने कहा कि हम अपनी पार्टी में यशवंत सिन्हा का स्वागत करते हैं और उनकी हिस्सेदारी से चुनाव में भाजपा के खिलाफ हमारी लड़ाई और मजबूत होगी।
बीजिंग ने क्वाड समूह की वर्चुअल बैठक को चीन विरोधी योजना करार दिया है। चीन सरकार का कहना है कि राष्ट्रों को किसी तीसरे पक्ष के हित पर निशाना साधने या उन्हें नुकसान नहीं पहुंचाना चाहिए। बीजिंग ने अमेरिका, भारत, जापान और ऑस्ट्रेलिया को संबोधित करते हुए ये भी कहा है कि राष्ट्रों को एक्सक्लूसिव ब्लॉक नहीं बनाने चाहिए। गौरतलब है कि शुक्रवार को क्वाड समूह की पहली बैठक के बाद व्हाइट हाउस के राष्ट्रीय सुरक्षा सलाहकार जेक सुलिवन ने कहा कि इस बैठक में राष्ट्रपति जो बाइडेन ने भारत, जापान और ऑस्ट्रेलिया के नेताओं के साथ चीन द्वारा उत्पन्न की गई चुनौतियों पर चर्चा की है।
पाकिस्तान के विदेश मंत्रालय ने ऐलान किया है कि कोरोना वैक्सीन खरीदने के लिए भारत से कोई समझौता नहीं हुआ है। पाकिस्तान के विदेश मंत्रालय के प्रवक्ता जाहिद हफीज चौधरी ने शनिवार को अपने साप्ताहिक संवाददाता सम्मेलन में भारत की ओर से पाकिस्तान को कोरोना की 4.5 करोड़ डोज उपलब्ध कराने संबंधी खबरों के बारे में कहा कि अंतर्राष्ट्रीय वैक्सीन अलायंस गावी ने कोविक्स के अंतर्गत पाकिस्तान सहित विभिन्न देशों को वैक्सीन की डोज उपलब्ध कराने की पेशकश की थी। उन्होंने कहा कि पाकिस्तान ने वैक्सीन की खरीदारी के लिए भारत के साथ कोई भी द्विपक्षीय समझौता नहीं किया। उनका कहना था कि वैक्सीन का प्रबंध भारत नहीं बल्कि गावी करेगा। याद रहे कि पिछले दिनों मीडिया में ये रिपोर्ट सामने आई थी कि पाकिस्तान को भारत में बनाई जाने वाली ब्रिटिश कोरोना वैक्सीन एस्ट्राजेनेका शीघ्र उपलब्ध कराई जाएगी।
श्रीलंका में अल्पसंख्या में होने के कारण मुसलमानों को एक नए प्रतिबंध का सामना करना पड़ रहा है। श्रीलंका के जन सुरक्षा मंत्री ने कहा है कि देश में बुर्का पहनने पर रोक लगाई जाएगी और 1000 से अधिक मदरसों को भी बंद कर दिया जाएगा। रॉयटर्स के अनुसार शनिवार को श्रीलंका के जन सुरक्षा मंत्री सरत वीरासेकारा ने एक संवाददाता सम्मेलन में बताया कि उन्होंने राष्ट्रीय सुरक्षा के आधार पर मुस्लिम महिलाओं में पूरा चेहरा ढांपने पर पाबंदी के प्रस्ताव को कैबिनेट से स्वीकृति के लिए एक पत्र पर हस्ताक्षर किए हैं। उन्होंने ये दावा भी किया कि देश में मुस्लिम महिलाएं आरंभ में तो बुर्का नहीं पहनती थी, लेकिन हालिया दिनों में इसमें वृद्धि देखने में आई है, जो धार्मिक उन्माद की निशानी है। उन्होंने कहा कि हम पूरी गंभीरता से इस पर प्रतिबंध लगाने जा रहे हैं।
महिला अधिकारों की संरक्षा के लिए काम करने वाली संयुक्त राष्ट्र संस्था यूएन वीमेन ने म्यांमार में शांतिपूर्ण प्रदर्शनकारियों पर सुरक्षा बलों की दमनात्मक कार्रवाई में विशेष रूप से महिलाओं को निशाना बनाए जाने और उनके खिलाफ अत्यधिक हिंसा पर गंभीर चिंता व्यक्त की है। इससे पहले 11 मार्च को संयुक्त राष्ट्र सुरक्षा परिषद ने म्यांमार में शांतिपूर्ण प्रदर्शनकारियों के खिलाफ हिंसा की कठोर शब्दों में निंदा की थी। सुरक्षा परिषद ने एक बयान जारी करके चिकित्सा कर्मियों, श्रम संगठनों व पत्रकारों पर लगाई गई पाबंदियों पर गहरी चिंता जताई है। फरवरी महीने में सेना द्वारा सत्ता पर कब्जा जमाने के बाद से ही इस देश के विभिन्न शहरों में व्यापक विरोध प्रदर्शन जारी हैं।
इसराइल की प्रमुख एयरोस्पेस और एविएशन निर्माता कंपनी ने संयुक्त अरब अमीरात की हथियार निर्माता कंपनी के साथ मिलकर एक आधुनिक एंटी ड्रोन मिसाइल प्रणाली विकसित करने की योजना की घोषणा की है। इसराइल एयरोस्पेस इंडस्ट्री ने एक बयान जारी करके कहा है कि दोनों कंपनियां मिलकर एक ऐसी प्रणाली विकसित करेंगी जो बड़े खतरों की पहचान करके उनका मुकाबला कर सके। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। अनमोल बातें। इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह उज़्मा सैयद अली खामिनेई ने पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम और उनके पवित्र परिजनों के कथनों पर आधारित मशहूर किताब उसूले काफी में हजरत अली अलैहिस्सलाम के कथन को पेश किया है, जिसमें हजरत अली अलैहिस्सलाम ने कहा है, अगर कोई व्यक्ति ये समझता है कि वो कल तक जिंदा रहेगा तो उसने मौत को नहीं पहचाना। अगर कोई ये सोचता है कि आने वाला काल उसके जीवन का हिस्सा है तो उसने मौत को सही ढंग से नहीं पहचाना है। इसी तरह आयतुल्लाह उज़्मा सैयद अली खामिनेई नीति शास्त्र के अपने एक अन्य लेक्चर में उसूले काफी के उस कथन को पेश करते हैं जिसमें हजरत जिब्राइल ने पैगंबर इस्लाम से कहा, हे मोहम्मद, आप जितना चाहें जिंदगी करें, अंततः एक दिन मौत आनी है। जिस चीज से मोहब्बत कीजिए एक दिन वो आपसे जुदा हो जाएगी। जो भी कर्म करेंगे वही काम आएगा। इस दुनिया में इंसान जिन चीज़ों को पसंद करता है, चाहे वो औलाद हो, पैसा हो या दूसरी चीज़ें हों, जान ले कि एक ना एक दिन उसमें और उसकी पसंदीदा चीज़ों में जुदाई होने वाली है। इसी तरह हज़रत जिब्राइल के कथन के کے اس ٹکڑے میں کہ جو بھی کرم کریں گے وہی کام آئے گا تتو درشتا نہیں ہے۔ قیامت یا پرلے کے دن انسان نے جو بھی کام اس نشور سنسار میں کیا ہوگا اسے وہ اپنی آنکھوں سے دیکھے گا، جیسا کہ پوتر قرآن میں آیا ہے کہ جس نے بھی رائی کے دانے کے برابر بھی کوئی بھلائی کی ہوگی اسے وہ دیکھے گا، اور جس نے بھی رائی کے دانے کے برابر بھی برائی کی ہوگی اسے وہ دیکھے گا۔ جی ہاں، ہم اس دنیا میں جو بھی کرم کرتے ہیں اس کا واستوک روپ ہمیں پرلے میں دکھائی دے گا۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
میں ہوں محمد علی قمی اور آپ سن رہے ہیں دینک کارکرم راجنیتک چرچا۔ چرچا کے وشے ہیں یمن کی اچ کرانتیکاری کاؤنسل کی امریکہ سے زبانی وعدے کے بجائے ویوہاری قدم اٹھانے کی مانگ، ویسٹ بینک کے کئی شہروں میں فلسطینیوں کا اویدھ کالونیوں کے نرماڑ کے خلاف پردرشن، جرمنی میں کورونا وائرس کی تیسری لہر کا آغاز، حریت کانفرنس کی سبھی الگاوادی نیتاؤں کی رہائی کی مانگ اور پردھان منتری کی اور سے جن اوشدھی یوجنا کی ویاکھیا۔ چرچا میں پہلے، یمن کی اچ کرانتیکاری کاؤنسل نے امریکہ سے زبانی وعدے کے بجائے ویوہارک قدم اٹھانے کی مانگ کی ہے۔ پیش ہے ایک رپورٹ ساتھی قائم رضوی کی زبانی۔
یمن کی اچ کرانتیکاری کاؤنسل کے پرمکھ نے کہا ہے کہ امریکہ پر بھروسے کا وشے باتوں پر نہیں بلکہ واشنگٹن کی ٹھوس کاروائیوں پر نربھر ہے۔ دوسری اور یمن پر حملہ کرنے والے سعودی گٹھ بندھن نے معارف کی ہار کا بدلہ لینے کے لیے حدیدہ میں جنگ تیز کرنے کا فیصلہ کیا ہے۔ سی این این سے انٹرویو میں یمن کی اچ کرانتیکاری کاؤنسل کے پرمکھ علی الحوثی کا کہنا تھا کہ انصار اللہ بات چیت کرنا چاہتا ہے لیکن امریکہ کو وشواس بحالی کے لیے اور ادھک کاروائی کرنی ہوگی۔ انصار اللہ کے اچ ادھیکاری نے یہ بات بل دے کر کہی ہے کہ جو بائیڈن پور امریکی راشٹرپتی اوباما کے سہائک رہے ہیں، جنہوں نے یمن کے خلاف گٹھ بندھن میں شامل ہونے کا اعلان کر کے سعودی گٹھ بندھن کو یمنیوں کا نرسنہار جاری رہنے کی ہری جھنڈی دکھائی تھی۔ محمد الحوثی نے کہا کہ بھروسہ فیصلوں کی بنیاد پر ہوتا ہے لیکن ہمیں امریکہ کی اور سے اب تک کوئی ٹھوس فیصلہ دکھائی نہیں دیا۔ معارف پرانت کے رنیتک نظر سے اہم علاقے سے آتنکواد اور اویدھ قبضے کے انت کے لیے یمنی فوج اور سوئم سیوی بل کی شاندار پرگتی تتھا سعودی عرب کے بھیتر اہم فیسلٹیز پر کڑے جوابی حملوں سے 6 سال سے جاری بربرتا کا کھل کر اور چھپ کر سمرتھن کرنے والے امریکہ ایوم یوروپی دیشوں کی بوکلاہٹ ظاہر ہو گئی ہے۔ یمن کی راشٹری ایکتا سرکار کا کہنا ہے کہ کسی بھی بات چیت اور یدھ ویرام سے پہلے یمنی جنتا کے خلاف سعودی گٹھ بندھن کے بربرتا پورن حملوں اور بمباری کا کرم بند ہونا ضروری ہے۔ دوسری اور برٹن، فرانس، جرمنی، اٹلی اور امریکہ کی اور سے جاری بیان میں یمنی فوج اور سوئم سیوی بل سے اپیل یہ کی گئی ہے کہ وہ معاری پرانت کی آزادی کے لیے جاری آپریشن کو ترنت روک دے۔ ادھر حملہور سعودی گٹھ بندھن نے کہا ہے کہ معاری پرانت میں یمنی فوج اور سوئم سیوی بل کی پرگتی کو روکنے کے لیے حدیدہ کے مورچے پر اپنے فوجیوں کی تعداد بڑھا رہا ہے۔ العربیہ ٹی وی چینل نے سعودی گٹھ بندھن کے سوتر کے حوالے سے بتایا ہے کہ حدیدہ کی تٹورتی پٹی پر فوج اتارنے کے ساتھ ہی ساتھ جنگی جہازوں کو سمندر کی اور سے حدیدہ کی اور بڑھنے کا حکم دیا گیا ہے۔ غور طلب یہ ہے کہ صنعا اور ریاض کے پرتنیدھی منڈلوں کے بیچ سویڈن کی راجدھانی اسٹاک ہوم میں دسمبر 2018 میں ہوئے شانتی سمجھوتے کے بعد یدھ ویرام کا اعلان کیا گیا تھا لیکن سعودی گٹھ بندھن نے اس سمجھوتے کا ایک دن بھی پالن نہیں کیا۔ یہ ایسی حالت میں ہے کہ حدیدہ بندرگاہ یمن میں مانوی مدد بھیجنے کا ایک مات راستہ ہے کیونکہ سعودی گٹھ بندھن نے پچھلے 6 برس سے یمن کی زمینی، ہوائی اور سمندری ناکہ بندی کر رکھی ہے۔
ویسٹ بینک کے کئی علاقوں میں فلسطینیوں نے اویدھ کالونیوں کے نرماڑ کے خلاف پردرشن کیا جس پر زائونی فوجیوں کی بربرتا میں 4 فلسطینی گھائل ہوئے۔ فلسطین سے IRIB کے لیے خالد صبرنا کی رپورٹ پیش کر رہے ہیں ساتھی روش زیدی۔
فلسطینیین فی تظاہرات سلمیہ۔
ویسٹ بینک کے بیت دجن علاقے میں فلسطینیوں نے اویدھ روپ سے بسائے گئے زائونیوں کے ہاتھوں اپنی زمینوں کے ہڑپے جانے کے خلاف پردرشن کیا۔ پردرشن کرنے والوں پر زیونی فوجیوں کے حملے میں 4 فلسطینی گھائل ہو گئے۔ ہم اپنی زمینوں پر موجود زیونی کالونیوں کے ختم کیے جانے کی مانگ کرتے ہیں۔ وہ ہماری زمینوں پر قبضہ ختم کریں، ہم اپنا ادھیکار چاہتے ہیں۔ ہمارے خلاف ہتھیار لے کر کیوں آئے ہیں؟
وقمعت قوات الاحتلال العديد۔
زائونی سینکوں نے ویسٹ بینک کے کئی شہروں میں پردرشنوں کو دبا دیا۔ زائونی فوجیوں نے کفر قدوم، دیر جریر اور نالائن کے پردرشنوں کو دبانے میں سب سے زیادہ بربرتا دکھائی۔ ان پردرشنوں میں فلسطینیوں نے اپنی زمینوں اور ناجائز قبضے اور اویدھ کالونیوں کے نرماڑ کی بھرسنا کی۔ جب تک وہ ہماری زمینوں سے باہر نہیں جائیں گے تب تک ہم پردرشن کرتے رہیں گے۔
هذا ما قاله المتظاہرون هنا۔
پردرشن کر رہے فلسطینیوں نے اپنی زمینوں کو زائونی شاسن کی اویدھ کالونیوں کے نرماڑ سے بچانے کے لیے کوشش جاری رکھنے پر بل دیا ہے۔ فلسطین سے IRIB کے لیے خالد صبرنا کی رپورٹ۔
جرمنی میں کورونا وائرس کی تیسری لہر کے آغاز پر برلن سے IRIB کے لیے امیر شجاعی کی رپورٹ پیش کر رہے ہیں ساتھی سید میسم۔
روبرٹ کوخ انسٹیٹیوٹ۔
وائرس کی پہچان کرنے والے جرمنی کے روبرٹ کوخ انسٹیٹیوٹ نے اس دیش میں کورونا وائرس کی نئی لہر کے آنے کی سوچنا دی ہے۔
Jetzt stehen wir am Anfang der dritten Welle۔
ہم اس وقت کورونا وائرس کی تیسری لہر کے آغاز میں ہیں۔
Wir sehen auch wieder mehr Kita-Ausbrüche۔
کنڈر گارڈن میں کورونا کے کیس سامنے آئے ہیں جو ممکن ہے برٹش ویریئنٹ کی وجہ سے ہوں۔ جنتا کے الگ الگ ورگوں سے بات کر رہی جرمن چانسلر اینگیلا مرکل کا کہنا ہے کہ آنے والے دن آشا جنک ہیں۔
Man sieht ja doch Licht am Ende۔
امید کی کرن دکھائی دے رہی ہے لیکن ابھی بھی 3 سے 4 کٹھن مہینوں کا سامنا کرنا ہوگا۔ جرمنی میں لمبے لاک ڈاؤن کے بعد اب بڑی بڑی سپر مارکیٹوں میں کام شروع ہو گیا ہے۔ لوگوں کو انٹرنیٹ سے سپر مارکیٹ میں آنے کا وقت دیا جا رہا ہے لیکن اسی کے ساتھ کچھ دوسرے طرح کے کام دھندے بند ہیں۔
Bislang sehe ich da jetzt noch keine Verbesserung für۔
روزگار کی حالت میں بہتری نظر نہیں آ رہی ہے۔ ابھی بھی بہت سے لوگ ہیں جن کے پاس کام نہیں ہے، سارے کام دھندے نہیں کھولے گئے ہیں۔ کچھ طرح کے کام دھندے دوبارہ شروع ہونے کے ساتھ ہی روبرٹ کوخ انسٹیٹیوٹ کا کہنا ہے کہ کورونا وائرس کے ہر 1,00,000 لوگوں پر 72 کیس کے ساتھ اس وائرس کی چپیٹ میں آنے کا انڈیکس اوپر اٹھ گیا ہے۔ جرمنی میں کورونا وائرس کی تیسری لہر آنے کے ساتھ ہی ویگیانک اسکولوں اور کچھ ویوسایوں کے کھلنے کے انجام کی چیتاونی دے رہے ہیں۔ جرمن سواستھیہ وبھاگ اس کوشش میں ہے کہ دیش میں کورونا وائرس کے کیس کا انڈیکس ہر 1,00,000 لوگوں میں 50 کیس تک نیچے آ جائے۔ برلن سے IRIB کے لیے امیر شجاعی کی رپورٹ۔
اور اب بھارت کا رخ کرتے ہیں۔ حریت کانفرنس نے سبھی الگاوادی نیتاؤں کی رہائی کی مانگ کی ہے۔ کشمیر کے سہانے موسم اور پردھان منتری کی اور سے جن اوشدھی یوجنا کی ویاکھیا پر پیش ہے شری نگر سے سپتے محمد حسن کی رپورٹ۔
بھارت کے پردھان منتری نریندر مودی نے کہا ہے کہ جتنے بھی یوجنائیں ان کے سرکار نے بنائی ہے اس کا مقصد غریبی کو سماپت کرنا ہے اور اس کے لیے جو جن یوجنا بنائی گئی ہے اس کا لابھ غریب استر کے لوگوں کو پہنچ رہا ہے۔ انہوں نے ایک سرکاری سماروہ کو سمبوجت کرتے ہوئے جو بھی اس کے فائدے ہیں وہ گنواتے ہوئے کہا،
آپ دیکھیے کتنا بڑا پھیلاؤ بڑھتا جائے گا، اسی پرکار سے اس کا لابھ لینے والوں کی سنکھیا کا بھی لکش طے کرنا چاہیے۔ اب ایک بھی جن اوشدھی کیندر ایسا نہ ہو کہ جس میں آج جتنے لوگ آتے ہیں اس کی سنکھیا 2 گنی 3 گنی نہ ہو۔ ان دو چیزوں کو لے کر کے ہم نے کام کرنا چاہیے۔ یہ کام جتنا جلدی ہوگا دیش کے غریبوں کو اتنا ہی لابھ ہوگا۔ یہ جن اوشدھی کیندر ہر سال غریب اور مدھیم ورگ کے پریواروں میں کے لگ بھگ 3600 करोड़ रुपए बचा रहे हैं।
इस बीच जम्मू कश्मीर में मौसम ने अगर चंगड़ाई ली है और बारिशें और हिमपात हो रहा है, परंतु पूरे देश से आए हुए पर्यटक इसका लुत्फ उठा रहे हैं। गुलमर्ग में पर्यटकों ने पत्रकारों के साथ वार्ता करते हुए कहा कि उन्हें ये आशा नहीं थी कि मार्च के महीने में भी उन्हें हिमपात का मजा देखने को मिलेगा। इस अवसर पर उन्होंने कहा,
बहुत ही ज्यादा खूबसूरत है ये, हमने ये एक्सपेक्ट नहीं किया था मार्च के टाइम पे स्नो एक्सपेक्ट किया था, बट ये इतना खूबसूरत ऐसा एक्सपेक्ट नहीं किया था। बहुत खूबसूरत है, यहाँ के लोग भी बहुत ज्यादा अच्छे है, बहुत हेल्पफुल है, बहुत केयरिंग है, यहाँ के लोग बहुत खूबसूरत है। लाइफ में एक बार कश्मीर आना ही चाहिए, और एक बार विंटर में, कश्मीर का विंटर में अपना अलग खूबसूरती है और समर में अलग खूबसूरती है, दोनों टाइम पे आके इस चीज जगह को एक्सप्लोर करना चाहिए। दिस इज वेरी ब्यूटीफुल।
ये मतलब हम लोग इस चीज के लिए दुआ किए थे कि हम लोग कैसे स्नोफॉल मिले, और लगता है हमारी दुआ कबूल हो गई, बिकॉज इट्स रियली ब्यूटीफुल। और मतलब बहुत मजा आ रहा है, फर्स्ट टाइम मैं ऐसे क्लाइमेट को देख रहा हूँ, और ये बहुत ब्यूटीफुल है। मतलब लोग जाते हैं स्विट्जरलैंड ऐसा मौसम देखने के लिए, पर आई गेस वो अपने पैसे वेस्ट करते, उनको यहाँ आना चाहिए, बिकॉज यहाँ पे स्नो तो है प्लस ब्यूटी बहुत ज्यादा है।
इस बीच एक बार फिर जम्मू कश्मीर के अलगाववादी गुटों के गठबंधन हुर्रियत कॉन्फ्रेंस ने मीरवाइज उमर फारूक की नजरबंदी की निंदा करते हुए कहा है कि हम तमाम जो भी राजनीतिक नेता हैं उनकी रिहाई का मुतालबा करते हैं। उन्होंने कहा कि हम ये चाहते हैं कि कश्मीर समस्या का समाधान शांतिपूर्वक ढंग से हो और हमें अपनी बात कहने की अनुमति हो। उन्होंने कहा कि गणतंत्र में हर एक को अपनी बात कहने की अनुमति होनी चाहिए। अपने एक वक्तव्य में उन्होंने कहा कि यहाँ के जो न्यूज़पेपर्स हैं वो उनका स्टेटमेंट भी नहीं छाप रहे हैं, ऐसा लग रहा है कि यहाँ पर उनके अनुसार सब कुछ बंद कर दिया गया है। उन्होंने कहा कि हम भारत सरकार और पाकिस्तान सरकार से यह आह्वान करते हैं कि जिस तरह सीमावर्ती क्षेत्रों में युद्ध विराम हुआ है, उसी तरह तमाम समस्याओं को सुलझाने के लिए वार्ता का दार इख्तियार किया जाए। सिप्ती मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। अब पेश है प्रोग्राम नया सवेरा, जिसके बाद आप सुनेंगे सभा का आखिरी प्रोग्राम ईरान भ्रमण।
नया सवेरा,
दोस्तों कार्यक्रम नया सवेरा के कनेक्ट के साथ आपकी सेवा में उपस्थित है मरियम मेहलदादी और मोहम्मद अली गुम्मी का सलाम स्वीकार कीजिए। कार्यक्रम में हम श्रीमती निकोल क्विन के बारे में चर्चा करेंगे, जिनका संबंध अमेरिका से है।
दोस्तों पश्चिमी समाज में कुछ ऐसी समस्याएं पाई जाती हैं जो दूसरों को बहुत नुकसान पहुंचा रही हैं, खासकर युवाओं को। इन्हीं में से एक भौतिकवाद की ओर लगाव और आध्यात्म से दूरी है। पश्चिमी समाजों की सबसे बड़ी समस्या वहां के अधिकांश रहने वालों का आत्मविहीन भौतिक जीवन से उकतावा और उससे थक जाना है। ये समस्या महिलाओं और पुरुषों दोनों के लिए समान है, किंतु इसका सहन करना महिलाओं के लिए अधिक कठिन है। इसी के परिणाम स्वरूप बहुत सी महिलाओं को मानसिक समस्याओं और अवसाद का शिकार होना पड़ता है।
पश्चिमी समाजों में पाई जाने वाली इन समस्याओं का मुकाबला करने के लिए बहुत से लोगों ने अध्यात्म का मार्ग अपनाया है। उनका मानना है कि ऐसा करके वे भौतिकवाद के डूबते जहाज से मुक्ति पा सकते हैं। इसी प्रकार की महिलाओं में से एक श्रीमती निकोल क्विन है। वे अपने चारों ओर फैले भौतिक जीवन से थक कर उससे मुक्ति हासिल करना चाहती हैं। निकोल क्विन अमेरिका के टेक्सास राज्य के ह्यूस्टन नगर से हैं। यही नगर उनकी जन्मस्थली है।
निकोल क्विन ईसाई हैं और वे सबसे अधिक अपनी दादी से प्रभावित रही हैं। उनका कहना है कि मेरी दादी धार्मिक स्वभाव की थीं, जिनके व्यवहार ने मुझको प्रभावित किया। अपनी दादी से प्रभावित होने के कारण ही मैं चर्च जाया करती थी। मेरे दिमाग में हमेशा ही कुछ सवाल गूंजा करते थे और मैं उनकी वास्तविकता जानना चाहती थी, जैसे मरने के बाद क्या होगा, क्या वास्तव में स्वर्ग और नरक जैसी कोई चीज़ है, अगर हम ईश्वर को देखेंगे तो उससे हमें क्या कहना चाहिए। इसी प्रकार की और भी बहुत सी बातें मेरे दिमाग में गूंजा करती थी और मैं उनके जवाब ढूंढने के प्रयास करती रहती थी, किंतु मैं उनको जानने में विफल रही।
निकोल क्विन कहती हैं कि मेरे दिमाग में जो सवाल थे उनके सही जवाब न मिलने के कारण मैं लगभग निराश हो चुकी थी। शायद यही कारण है कि मैं धीरे धीरे अपने समाज में फैले नैतिक भ्रष्टाचार की दलदल में धंसती चली गई। मैंने फोटोग्राफी का पेशा अपनाया। मैं पाबंदी से क्लब जाया करती थी। मैं जिस वातावरण में जिंदगी कर रही थी वहाँ पर बुराई की ओर जाने वाले सारे रास्ते खुले हुए थे। अब मुझे शराब पीने की आदत पड़ चुकी थी। हालांकि फोटोग्राफर बनने से पहले मैं शराब नहीं पिया करती थी। अब मैं अपने दोस्तों के साथ पार्टियों में जाती और देर रात तक वहां पर रहती थी।
मुझको ऐसा लगने लगा था कि मानो मेरी आत्मा अब मरने वाली है। इस तरह से मैं पूरी तरह से भौतिकवादी हो चुकी थी और हमेशा एक आकर्षक जिंदगी गुजारने के बारे में सोचती थी जिसमें हर तरह की खुशियाँ हों और किसी चीज़ की कोई कमी ना हो, वहाँ पर भौतिकवादी हर चीज़ उपलब्ध हो। ये बात सही है कि इंसान के भीतर सदैव ही अच्छाइयों और बुराइयों को लेकर खींचतान चलती रहती है। जिन लोगों के भीतर धर्म की ओर झुकाव पाया जाता है उनमें ये खींचतान अधिक स्पष्ट होती है।
निकोल क्विन कहती है कि जिनकी अंतरात्मा जीवित होती है वे पाप करने पर पछताते हैं और इस काम से उनके भीतर आत्मग्लानि पैदा होती है। हालांकि अधिपाप करने के कारण वे उसे त्याग भी नहीं पाते और दूसरी ओर हर बार उनको आत्मग्लानि का आभास होता है। ऐसे में अगर मनुष्य आंतरिक या बाहरी कारकों के माध्यम से स्वयं को अपनी प्रवृत्ति से नजदीक कर लेता है तो उसके भीतर बुरे कामों पर नियंत्रण पैदा करने की क्षमता आ जाती है। हालांकि बहुत कम लोगों के साथ ऐसा होता है, किंतु निकोल क्विन के साथ ऐसा कुछ हुआ जिसने उनका जीवन पूरी तरह से बदल दिया।
एक बार फोटोग्राफी के लिए क्वीन को किसी रेस्टोरेंट जाना पड़ा। वहां पर पार्टी के दौरान उनकी मुलाकात एक मुसलमान युवा से हुई। उससे क्वीन ने विभिन्न मुद्दों पर चर्चा की। चर्चा के दौरान इस्लाम के बारे में भी बातचीत हुई। ये चर्चा तो काफी लंबी नहीं थी, लेकिन इसी संक्षिप्त सी चर्चा ने निकोल क्वीन को बहुत सी बातों पर ध्यान देने का अवसर प्रदान किया। उसके भीतर फिर से धर्म के बारे में उत्सुकता पैदा हुई। इस बार उसने दूसरे धर्मों को जानने का फैसला किया।
क्विन ने इंटरनेट पर जाकर जहां पर धर्मों के बारे में सर्च किया वहीं पर उसने मुसलमान होने वाले अमरीकियों के इंटरव्यू भी सुने। इन लोगों के इंटरव्यू सुनकर वो बहुत प्रभावित हुई, जिसके कारण उसने अपनी खोज को इस्लाम की ओर मोड़ दिया। इंटरव्यू देने वालों में कुछ महिलाएं भी थीं। वे कहती हैं कि इनमें से सब ही पहले ईसाई थे और उनमें से कुछ की स्थिति पहले मेरी जैसी थी। मैंने उन सब के इंटरव्यू सुनने के बाद ये नतीजा निकाला कि वे सब के सब सच्चाई की तलाश में थे और अंततः अलग अलग मार्गों से वे एक ही रास्ते पर पहुंचे जिसकी तलाश में मैं भी लंबे समय से हूं।
निकोल क्विन कहती हैं कि ताज़ा अमरीकी मुसलमानों के जो मैंने इंटरव्यू सुने उनमें एक बात संयुक्त रूप में मुझको ये दिखाई दी कि उन सब के पास भी मेरी ही तरह बहुत से सवाल जिनके जवाब में वे इधर उधर भटक रहे थे। ये वे सवाल थे जिनके जवाब बहुत से लोगों को अन्य धर्मों के अध्ययन करने के बावजूद नहीं मिल पाए थे। तो क्या जो उन्होंने किया है अगर मैं भी वैसा करूं तो मुझको भी मेरे सवालों के जवाब मिल जाएंगे, यही मेरे मन में आया। इन लोगों के संतोष और विश्वास को देखकर तो यही लग रहा था कि वे सब के सब अपने जवाब पाकर संतुष्ट हो चुके हैं। अब क्विन को भी अपने सवालों का जवाब इस्लाम में दिखाई देने लगा था, इसलिए उन्होंने इस्लामी किताबों का अध्ययन शुरू कर दिया।
क्विन कहते हैं कि आरंभ में जब मैं गलत रास्ते पर चली गई तो उससे मुझको बहुत अफसोस होता था, किंतु अब मुझे ऐसा लग रहा है कि मैंने सही फैसला किया है اور صحیح دشا کی اور بڑھ رہی ہوں۔ وہ کہتے ہیں کہ اس بھاؤنا سے میں بہت پرسن تھی، یہ بھاؤنا میرے بھیتر دھیرے دھیرے جاگرت ہوئی ہے۔ اب مجھے سچائی جاننے کا شوق پیدا ہو چکا تھا، یہ سب کچھ مجھے اچھا لگ رہا تھا۔ وہ کہتی ہیں کہ جب پہلی بار میں نے مسجد جانے کا فیصلہ کیا تو پہلے میں اپنے کمرے میں بنی الماری کے پاس گئی۔ میں نے مسجد جانے کے لیے الماری سے کپڑے نکالے، کنتو ان میں سے کوئی کپڑا ایسا نہیں تھا جو مسجد جانے کے لائق ہو۔ میں نے بہت ڈھونڈا لیکن مجھے ایسا کوئی بھی کپڑا نہیں ملا جسے پہن کر میں مسجد جا سکتی۔ میں یہ سوچنے لگی کہ کتنی افسوس کی بات ہے کہ اتنے کپڑوں میں میرے پاس مسجد جانے کے لیے کوئی کپڑا نہیں ہے۔ میں نے غصے میں اپنے سارے کپڑے پھینک دیے، کیونکہ وہ کسی کلب کے مطلب کے تو ہو سکتے تھے کنتو مسجد کے لیے اچیت نہیں تھے۔ انت میں بازار جا کر میں نے نئے کپڑے خریدے جن کو پہن کر میں مسجد گئی۔
نکول کوئن کہتی ہیں کہ میرے نئے کپڑے پرانے کپڑوں سے بہت ہی بھن تھے، ان کو پہن کر مجھ کو اچھا لگ رہا تھا۔ جب یہ کپڑے پہن کر میں مسجد جا رہی تھی تو مجھ کو خود پر گرو ہو رہا تھا۔ لمبے سمے تک کتابیں پڑھنے اور اسلامی کیندر میں پابندی سے جانے کے بعد انتتہ نکول کوئن نے ایک بڑا فیصلہ کر ہی لیا، ایسا فیصلہ جس نے ان کے جیون کو بدل کر رکھ دیا۔ انہوں نے مسجد جا کر کلمہ پڑھا اور مسلمان ہو گئیں۔ مسلمان بننے کے بعد نکول کوئن کا جیون ہر درشٹی سے بدل چکا تھا۔
نکول کوئن کا رہنے سہنے، کھانے پینے، چلنے پھرنے اور سوچنے کا انداز بدل چکا تھا۔ وہ کہتی ہیں کہ جس سمے سے میں نے کلمہ پڑھا ہے اس سمے سے میری جیون شیلی پوری طرح سے بدل چکی ہے۔ اب میرے دوست میں گھر کی چیزیں، وشیش کر کپڑے اور میرے رہنے کا انداز بالکل بدل گیا ہے۔ میں نے اپنے پرانے سارے کام چھوڑ دیے۔ مجھے ایسا لگنے لگا ہے کہ اب ایشور سے میرا سمپرک بہت نکٹ ہو چکا ہے۔ میں پہلے کی طرح بالکل نراش نہیں ہوں اور جیون کے پرتی مجھے لگاؤ ہو چکا ہے۔
نکول کوئن کا کہنا ہے کہ مسلمان ہونے کے لیے ضروری ہے کہ منشیہ کے بھیتر لگن پائی جاتی ہو۔ جن لوگوں کے من میں لگن ہوتی ہے وہ ہی کڑے پریشرم کے بعد مسلمان بن پاتے ہیں۔ ورتمان سمے میں نکول نے فوٹوگرافی کے پیشے کو چھوڑ دیا ہے۔ ان کا کہنا ہے کہ میں اب اسلام کی سیوا میں اپنا جیون گزاروں گی۔ انہوں نے دوسروں کو حقیقت سمجھانے کے لیے کچھ ڈاکیومنٹریز بنائی ہیں۔ اپنے انوبھووں کے سمبندھ میں نکول نے کتاب بھی لکھی۔ ان کا کہنا ہے کہ جس طرح سے میں دوسرے لوگوں میں بدلاؤ کی شیلی کو دیکھ کر غلط راستے سے صحیح راستے پر آ گئی، میں چاہتی ہوں کہ اسی شیلی کو دوسروں کے سامنے پیش کیا جائے تاکہ وہ بھی سچائی کو سمجھ کر اسے اپنا سکیں اور غلط راستے کو چھوڑ دیں۔ دوستو، پروگرام کا وقت یہیں پر ختم ہوتا ہے، اجازت دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ ایران بھرمڑ۔
دوستو کارکرم ایران بھرمن کے کنیکٹ کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہتا دی اور محمد میری کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم مازن دران پرانت کے ایک سندر دھارمک ستھل بیشر کے بارے میں آپ کو بتائیں گے۔
بے شہر کیسپین ساگر اور گرگان کھاڑی کے اتر میں، ساری شہر کے پشچم میں، سمنان پرانت کے دکشن میں گرگان پرانت کے تٹ پر استھت ہے۔ یہ شہر البرز پروت شنکھلا کے اتری بھاگ میں استھت ہے۔ یہ شہر کیسپین ساگر کے تٹ تک پھیلا ہوا ہے اور یہاں کی جلوائے سنتولت اور آرد ہے۔ بے شہر کے لوگ کرشی اور باغبانی سے اپنی آجیوکا چلاتے ہیں۔ یہاں پر کسان عام طور پر روئی، گیہوں، چاول، تمباکو اور سٹرس پھل کا اتپادن کرتے ہیں۔ سمندر کے نکٹ ہونے کی وجہ سے یہ شہر آس پاس کے پڑوسی شہروں کا کیندر سمجھا جاتا ہے۔ اس کی ایک وجہ یہ بھی ہے کہ یہ شہر سندر اور ہرے بھرے پہاڑوں کے پاس استھت ہے، اس لیے یہ اپنے آس پاس کے شہروں کا کیندر بھی ہے۔
بھوگولک ستھتی کے درشٹیگت بے شہر ایتیہاسک، راجنیتک و سامرک لحاظ سے بہت اہمیت رکھتا ہے۔ اس شہر کے اتہاس کے بارے میں پائے جانے والے دستاویزوں سے پتہ چلتا ہے کہ بے شہر وبھن کالوں میں ایران کے اتری کھیتروں کے نواسیوں کے بسنے کا ایک ستھان رہا ہے۔ آج بھی بے شہر مازندران کے مہتوپورن شہروں میں سے ایک ہے۔ البتہ یہ جاننا بھی اچھا ہوگا کہ اتہاس کے وبھن کالوں میں بے شہر کا نام بدلا جاتا رہا ہے۔ اس شہر کے پرانے ناموں میں کبوت جامع اور شہر اشرف کا نام لیا جا سکتا ہے۔
بتایا جاتا ہے کہ ورش 1640 کے دشک میں صفوی بادشاہ شاہ عباس پرتھم نے اس شہر کی بنیاد رکھی تھی۔ اسی طرح پراچین کال میں بے شہر کو شہر جدید اور اشرف البلاد کے نام سے بھی جانا جاتا تھا، جو مازندران میں شاہ عباس پرتھم کی سیر کا ستھان تھا۔ صفوی کال کے پرسدھ اتہاسکار منشی اسکندر بیگ نے اس شہر کی عمارت کے بارے میں لکھا تھا کہ محل، حمام، ہال اور چھوٹے بڑے کمرے سہت اس عمارت میں کئی چیزیں بنی ہیں، جس کو اس سمے کے پرسدھ اور نپوڑ واستوکاروں نے بنایا، اور اس لیے اس شہر کا نام اشرف رکھ دیا گیا۔
دوستو، آپ کو یہ بتاتے ہوئے خوشی ہو رہی ہے کہ بے شہر سے 2 کلومیٹر کی دوری پر کئی گفائیں اور کئی بیلز ہیں، تتھا اس شہر سے 10 کلومیٹر کی دوری پر پراچین گوہر چٹان بھی پائی جاتی ہے، جس سے پتہ چلتا ہے کہ اس شہر میں پراچین کال سے ہی لوگ جیون ویتیت کرتے رہے ہیں اور لگ بھگ 10,000 سال پہلے سے ہی لوگ اس شہر میں رہتے تھے۔ پراتن ویتاؤں کے پریاسوں سے پتہ چلتا ہے کہ پاشان یوگ یا اردھ پاشان یوگ کے کال میں مازندران کے بہشر میں وبھن جاتیاں جیون ویتیت کرتی تھیں۔
ساکھیوں سے پتہ چلتا ہے کہ صفوی کال میں اور شاہ عباس کے کال میں بے شہر میں بہت چہل پہل تھی اور یہ چھیتر اپنے علاقے میں بہت مشہور تھا۔ یہ کہا جا سکتا ہے کہ بے شہر دیش کی دوسری راجدھانی سمجھا جاتا تھا اور کئی مہینوں تک یہ صفوی راجاؤں کے رہنے اور ان کے منورنجن کا کیندر ہوا کرتا تھا۔ آپ کو یہ بھی بتا دیں کہ اس شہر میں صفوی کال کی کئی ایتیہاسک دھروہریں باقی بچی ہیں، جو صفوی راجاؤں کے سانسکرتک پریم اور ان کی ایتیہاسک دھروہروں کی گاتھائیں سناتی ہیں۔ ایران کے انیہ شہروں کی بھانتی بے شہر نے بھی ایتیہاس کے بہت زیادہ اتار چڑھاؤ دیکھا ہے۔ اس شہر کو گرہ یدھ اور ترکمن حملوں کے دوران بہت ادھک نقصان اٹھانا پڑا ہے، جبکہ ایران پر افغانوں کے شاسن کال میں اس شہر کو لگ بھگ پوری طرح سے تباہ کر دیا گیا تھا۔ اتہاس میں ملتا ہے کہ قاجاری شاسن شنکھلا کے محمد حسن خان کو بے شہر سے بہت ادھک لگاؤ تھا اور وہ زیادہ تر اس شہر میں جیون گزارنے کو پراتھمکتا دیتے تھے۔ محمد خان قاجاری شاسن شنکھلا کے سنستھاپک تھے اور انہوں نے اس شہر کے پنرنرمان کے لیے بہت ادھک پریاس کیے۔ ان کے پریاس دھیرے دھیرے رنگ لائے اور شہر کی رونق دھیرے دھیرے واپس لوٹنے لگی۔ اس شہر کی اپنی پرانی رونق اور چہل پہل تو لوٹ آئی، لیکن یہ شہر اپنی پرانی پہچان بنانے میں کامیاب نہ ہو سکا۔
دوستو، بہشہر میں پائی جانے والی ایتیہاسک دھروہروں اور سندر درشنی استھل کی وجہ سے لاکھوں کی سنکھیا میں پریٹک اس شہر کا دورہ کرتے ہیں۔ اس شہر کی ایتیہاسک دھروہروں میں عباس آباد کا ایتیہاسک کمپلیکس، صفی آباد کا محل، باغ چشمے عمارت کی اور سنکیت کیا جا سکتا ہے، جبکہ پریٹن کی درشٹی سے اس شہر میں بہت ادھک پراکرتک درشیہ، میان کالے دویپ، انیک پرکار کی سندر گفاؤں اور سندر اور منورم جھرنوں کی اور اشارہ کیا جا سکتا ہے۔
دوستو، آئیے اب ہم آپ کو ان دھروہروں کے اتہاس کے بارے میں بتاتے ہیں۔ پہلے تو عباس آباد کے اتہاسک کمپلیکس کے بارے میں سنکھپ میں بتاتے ہیں۔ عباس آباد کا اتہاسک کمپلیکس بے شہر کے دکشن پورب میں 9 کلومیٹر کی دوری پر ایک ہری بھری جگہ کے بیچوں بیچ جہان پورا پہاڑ کے آنچل میں استھت ہے۔ یہ پہاڑ البرز پروت شنکھلا کا ہی حصہ ہے۔ اس کمپلیکس کو یونیسکو کی اتہاسک دھروہروں کی سوچی میں دا پرشین گارڈن کے روپ میں پنجیکرت کیا گیا ہے۔ بے شہر کا عباس آباد کمپلیکس البرز پروت شنکھلا کے آنچل میں ایک غیر مرستھلی باغ کے روپ میں پہچانا جاتا ہے۔ یہ ایرانی باغ کا بہترین نمونہ ہے اور یہاں پر کچھ ایسی جگہیں بھی ہیں جو ابھی تک اچھوتی ہیں۔ اس کمپلیکس میں سیڑھی نما باغ، اسنان گرہ، اینٹ کے بنے واچ ٹاور، پتھر کی سڑکیں، پنچکی، پانی وترن کیندر، باندھ، جل بھنڈار اور ندی کے کنارے استھت عمارت اتیاد کی اور سنکیت کیا جا سکتا ہے۔
دوستو، بہشہر کا کیندریہ باغ 15 ہیکٹر میں پھیلا ہوا ہے، جو پراکرتک ٹیلے پر اپنی سندرتا بکھیر رہا ہے۔ صفوی کال کے واستوکاروں اور انجینئروں نے ٹیلے کو سندر ڈھنگ سے کاٹ کر باغ میں سیڑھی بنا دی ہے، جس کی وجہ سے اس کی سندرتا میں اور بھی 4 چاند لگ جاتا ہے۔ باغ کے کیندریہ بھاگ میں ایک اونچا سا ستھان ہے، اور کھیت کی بات یہ ہے کہ سمے بیتنے کے ساتھ ساتھ یہ اونچا ستھان ختم ہو گیا، لیکن آج بھی اس کے انش اور اس کی واستوکلا کے نمونے بچے ہوئے ہیں۔
باغ کے کیندر میں ایک بڑا سا حوض بنا ہوا ہے، جبکہ اس کے آس پاس بہت سے چھوٹے چھوٹے حوض کا نرمان کیا گیا ہے۔ کیندریہ حوض میں ایک خوبصورت فوارہ بھی اپنی سندرتا بکھرتا رہتا ہے۔ باغ کو اتنے سندر ڈھنگ سے ڈیزائن کیا گیا ہے جس سے اس کی سندرتا اور بھی بڑھ گئی ہے۔ صفوی کال کے واستوکاروں نے سیڑھی نما باغ، ڈھلواں راستے اور مٹی کے پائی بنا کر اس باغ کی سندرتا میں اور بھی وردھی کر دی، اور فوارے سے نکلنے والا سنگیت پورے باغ میں گونجتا رہتا ہے، جس کی وجہ سے باغ میں گھومنے والوں کو شانتی کا آبھاس ہوتا ہے۔
دوستو، اس کمپلیکس میں ایک ایتیہاسک باندھ بھی ہے، جس کی لمبائی 200 میٹر تتھا اونچائی 20 میٹر ہے۔ اس کے نرمان میں پریوگ ہونے والے مسالے پتھر، اینٹ اور چونا مٹی سے بنے ہوئے ہیں، جس میں لگ بھگ 6 لاکھ گھن میٹر پانی کا بھنڈارن کیا جا سکتا ہے۔ اس باندھ میں پانی کی آپورتی سرچشمے نامک ایک سوتے سے ہوتی ہے۔ ندی کے بیچوں بیچ اینٹ کی ایک عمارت ہے، جس کے اوپری بھاگ میں لکڑی اور گیلی مٹی کا پریوگ کیا گیا ہے۔ جب باندھ میں پانی بھر جاتا ہے تو یہ عمارت پانی میں ڈوب جاتی ہے، اور اس کا کیول اوپری بھاگ ہی پانی کے باہر رہتا ہے۔
بے شہر کے اس کمپلیکس میں بنی ایک انیہ عمارت صفی آباد محل ہے، جو بے شہر کے دکشن پشچمی بھاگ میں 1 کلومیٹر کی دوری پر سندر باغ کے بیچوں بیچ بنی ہوئی ہے۔ جنگل میں گھماؤ دار راستے سے اس جگہ پر پہنچا جا سکتا ہے۔ اس عمارت کی اونچائی سمندر کی سطح سے 178 میٹر ہے، اور یہ جنگل اور سمندر کے 30 کلومیٹر کے چھیتر میں اپنی سندرتا بکھیر رہی ہے۔
صفی آباد محل واسطوں میں سینیہ مکھیالے تھا، اور بارمبار تباہی کا سامنا کرنے کے بعد دوسری عمارتوں کی طرح اس کی بھی کئی بار مرمت کرائی گئی ہے، جس کی وجہ سے یہ اب تک باقی بچی ہوئی ہے۔ दोस्तों, बेशर में ऐतिहासिक धरोहरों के साथ साथ कई तरह के प्राकृतिक और सुंदर दृश्य भी हैं, जिसकी वजह से बड़ी संख्या में स्थानीय और विदेशी पर्यटक इस क्षेत्र का सफर करते हैं। बेशर के केंद्र में एक सुंदर पार्क बना हुआ है, जिसमें काज के लंबे और सुंदर पेड़ लगे हुए हैं। इसमें अनेक प्रकार के सुंदर झरने और चिड़ियाघर भी हैं, जिसकी वजह से ये जगह मनोरंजन का बेहतरीन स्थल समझी जाती है। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, भी आपने हमारा कार्यक्रम सुना, ईरान भ्रमण। कार्यक्रम आपको कैसा लगा, अपने विचारों से हमें अवश्य अवगत करवाइए। विस्तृत समाचारों के लिए आप हमारी वेबसाइट पर आ सकते हैं, parstoday.com/hi। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा अब यहीं पर संपन्न होती है। हम आप सभी से अब हम अनुमति चाहते हैं। शुभ रात्रि, खुदा हाफिज। Thank you.